नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। नेपाल राष्ट्र ब्याङ्कले सोमबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। मौद्रिक नीतिको समीक्षामा गरिएको व्यवस्था कार्यान्वयन गर्न राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई सर्कुलर समेत गरिसकेको छ। आज हामी मौद्रिक नीतिको पहिलो समीक्षा, यसले मुलुकको मौद्रिक क्षेत्रमा दिएको सन्देश, ब्याङ्क तथा वित्तीय क्षेत्रको पछिल्लो अवस्था लगायतका विषयमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ नेपाल राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक एवं प्रवक्ता गुरूप्रसाद पौडेल। पौडेलज्यू, हजुर, हामीसँग हुनुहुन्छ नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता गुरूप्रसाद पौडेल। पौडेलज्यू
नमस्कार,
हजुर, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद, नमस्कार। तपाईँ मार्फत सम्पूर्ण श्रोताहरूलाई पनि नमस्कार भन्न चाहन्छु।
अब यहाँहरूले मौद्रिक नीतिको, चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अस्ति सार्वजनिक गर्नुभएको छ। यसमा चाहिँ विभिन्न केही नीतिगत व्यवस्थाहरू पनि गरिएको छ, केहीमा परिमार्जन गरिएको छ। पछिल्लो मौद्रिक समीक्षालाई चाहिँ कसरी हेर्न सकिन्छ, मौद्रिक नीतिको पहिलो समीक्षालाई?
पहिलो कुरा त हामी चालू आर्थिक वर्षको लागि मौद्रिक नीति जारी गर्दाखेरिमा एउटा फरक खालको परिस्थिति थियो। जस्तो अब हामीले जुन खालको अवस्था रहला भनेका चाहिँ थियौँ, त्यसमा केही असामान्य अवस्थाहरू पनि आउन पुगे। हामीले जेएनजी आन्दोलनले जुन खालको जनधनको क्षति हुन पुग्यो, पछिल्लो समयमा पानी भनौँ वर्षात पनि समयमा, पहिला सुरुमा समयमा भएन, पछि चाहिँ भन्नु अब वर्षात सकिने लाग्दाखेरिमा जुन खालको बाढी पहिरोहरू आए, त्यसले चाहिँ त्यसले पनि जनधनको क्षति भयो। ती परिस्थितिहरूलाई हेरेर हामीले त्यसमा केही समसामयिक खालका केही नीतिगत परिवर्तनहरू पनि गरेका चाहिँ छौँ, एउटा कुरा। दोस्रो कुरा, हामीलाई जुन डिप्रेसन उल्लेख्य मात्रामा वृद्धि भएको चाहिँ छ, डिप्रेसनमा उल्लेख्य वृद्धि भएको कारणले ब्याङ्कका वित्तीय संस्थाहरूमा तरलता पनि वृद्धि भएको चाहिँ छ। ब्याङ्कका वित्तीय संस्थाहरूको ब्याज दर एकदम उल्लेख्य रूपमा घटेको चाहिन्छ। ब्याङ्कहरू एक प्रकारले कर्जा प्रवाह गर्न सक्ने सक्षम अवस्थामा चाहिन्छन्। यो अवस्थालाई मनन गरेर नेपाल राष्ट्र ब्याङ्कले कर्जा जाओस्, कर्जामा वृद्धि होस् भन्ने हिसाबले केही नीतिगत परिवर्तन पनि गरेको चाहिन्छ।
अब ती नीतिगत परिवर्तन यहाँ राष्ट्र ब्याङ्कले गर्यो, अब यसको भनौँ न यो सम्भावना चाहिँ के देख्नुहुन्छ? जसरी अब ब्याज दर घटिरहेको छ, तथापि तरलता ब्याङ्क तथा वित्तीय संस्थामा बढेको छ, लगानी योग्य रकम लगानी हुन सकिरहेको अवस्था छैन। अब सँगै ब्याङ्क तथा वित्तीय संस्थामा पछिल्लो समय हेर्दा अब कार्यकारी प्रमुख कार्यकारी अधिकृत नै पक्राउ पर्नु परेको अवस्था पनि छ। अब यसरी हेर्दा ब्याङ्किङ क्षेत्रमा जसरी राष्ट्र ब्याङ्क नियामक निकायले चाहिँ कडा नियमन गर्नुपर्ने थियो, त्यो हुन नसक्दा ब्याङ्क तथा वित्तीय संस्थाहरूमा जसरी हुनुपर्ने थियो काम, त्यो अनुसार हुन नसकेको हो कि? अब यसलाई चाहिँ कसरी हेर्न सकिन्छ?
यसलाई म यसरी यहाँको यो लोकप्रिय रेडियो मार्फत म के भन्न चाहन्छु भने, ब्याङ्क र वित्तीय संस्थाहरूसँग कर्जा प्रवाह गर्न सक्ने तिनवटा कुरालाई म राख्न चाहन्छु। एउटा ब्याज दर चाहिँ पछिल्लो समयमा ब्याङ्कहरूको बेस रेट पनि घटेर गएको चाहिँ छ, जसले गर्दाखेरिमा अहिले वाणिज्य ब्याङ्कहरूको बेस रेट नै 5.5% हारहारीमा चाहिँ छ, विकास ब्याङ्कहरूको 8% हारहारीमा चाहिँ छ भने वित्त कम्पनीहरूको 9% हारहारीमा चाहिँ छ। जबकि यो अघिल्लो यही त्रैमासमा जस्तो अघिल्लो त्रैमासमा चाहिँ यो करिब करिब 7% वाणिज्य ब्याङ्कहरूको, विकास ब्याङ्कको 9% र वित्त कम्पनीको 10% त्यो थियो। अहिले समग्रमा ब्याज दर चाहिँ वाणिज्य ब्याङ्कहरूको भनौँ एक प्रकारले उल्लेख्य रूपमा घट्दै गइरहेको हुनाले, र विकास ब्याङ्क वित्त कम्पनीको पनि औसत ब्याज दर घट्दै गइरहेका हुनाले, उनीहरू एक प्रकारले त्यो ब्याज दरमा कर्जा प्रवाह गर्नको लागि तयार छन्, पहिलो कुरा। दोस्रो कुरा, उहाँहरूलाई सपोर्ट गर्नको लागि भनौँ अब कर्जा दिनको लागि वाणिज्य ब्याङ्कहरूसँग करिब करिब 8-9 खरबको चाहिँ उहाँहरूसँग तरलता पनि उहाँहरूले लिएर बस्नु भएको चाहिँ छ। तेस्रो कुरा भनेको उहाँहरूलाई नेपाल राष्ट्र ब्याङ्कको निर्देशन अनुसार कर्जा प्रवाह गर्नको लागि एउटा सक्षम भएर बस्नुपर्छ भनेर हामी भन्छौँ। त्यसको भनेको क्यापिटल एडुकेसी रेसियो भन्छौँ, पुँजी पर्याप्तता अनुपात एउटा निश्चित सीमामा लिएर बस्नुपर्छ, त्योभन्दा बढी लिएर बफरमा पनि बस्नुपर्छ भन्छौँ। त्यो हिसाबले हेर्दा करिब करिब 9.5% प्राथमिक पुँजीको अनुपात उहाँहरूसँग छ, जबकि 8.5% भए पुग्ने हो त्यो अनिवार्य कुरा रूपमा राखिएको। त्यस्तै पुँजीको कुल पुँजीको अनुपात पनि उहाँहरूसँग छ। त्यस्तै हामी सिडी रेसियो भन्छौँ, कर्जा निक्षेप अनुपात, त्यो पनि उहाँहरूसँग कर्जा प्रवाह गर्नको लागि सक्षम अवस्थामा हुनुहुन्छ। मैले यो तिनवटा कुराहरू चाहिँ भने, यो अवस्थाले के गर्छ भने वाणिज्य ब्याङ्कहरू नयाँ योजना सहित कुनै ऋणी आउनुभयो भने हामी कर्जा प्रवाह गर्नको लागि सक्षम छौँ, साधन र स्रोत लिएर बसेका चाहिँ छौँ भनेर चाहिँ उहाँहरू तयार हुनुहुन्छ। अब कुरा रह्यो लगानीको लागि अरू धेरै तत्त्वहरूले, धेरै फ्याक्टरहरूले यसमा काम गर्छ। लगानीकर्ताहरू जसले कर्जाको डिमान्ड गर्ने हो, डिमान्ड साइडबाट हेर्दाखेरिमा उहाँहरूसँग त्यो खालको प्रभावकारी माग हुन आवश्यक चाहिन्छ। उहाँहरूसँग चाहिँ त्यो कन्फिडेन्स चाहिँ हुनुपर्छ कर्जाको लागि। कर्जाको लागि चाहिँ एउटा खालको जुन एउटा वातावरण खोजिरहनु भएको हुन्छ, शान्ति सुरक्षा लगायतका जुन कुराहरू खोजिरहनु भएको हुन्छ, लगानी योग्य वातावरण खोजिरहनु भएको हुन्छ, कन्डिसिभ इन्भाइरोमेन्ट खोजिरहनु भएको चाहिँ हुन्छ। सम्भवतः मैले चाहिँ यो यसलाई हामी अलिक गहन ढङ्गले विश्लेषण गर्न आवश्यक छ कि सप्लाई साइड चाहिँ तयार छ, डिमान्ड साइड चाहिँ तयार नभएको अवस्था अहिले चाहिँ भएको मान्नुपर्छ। दोस्रो, यहाँले उठाउनु भएको ब्याङ्कका वित्तीय संस्थाहरूको राष्ट्र ब्याङ्कले चाहिँ निरीक्षणमा कहीँ कम्प्रोमाइज गर्यो कि भन्ने कुराहरू चाहिँ छन्। अनुसन्धानकारी निकायहरूले अलिकति अहिले चाहिँ अनुसन्धान गरिरहेको कुराहरू उठाउनु भएको चाहिँ छ। म यो कुरालाई पनि यहाँ हजुर मार्फत प्रश्न पार्न के चाहन्छु भने, ब्याङ्कका वित्तीय संस्थाहरूको निरीक्षण तथा सुपरिवेक्षण नेपाल राष्ट्र ब्याङ्कले नियमित ढङ्गले गरेको हुन्छ। त्यस्तो अवस्थामा कुनै खालका कुनै गतिविधिहरू भए, नेपाल राष्ट्र ब्याङ्कको निर्देशन विपरीत गरेर काम कारवाहीहरू गरियो भने नेपाल राष्ट्र ब्याङ्कले कारवाही गर्ने गरेको चाहिन्छ। त्यसलाई सुधार गर्न सच्याउनको लागि पनि कामहरू गरिरहेको हुन्छ। जहाँसम्म अनुसन्धान गर्ने कुराहरू हुन्छन्, कुनै पर्टिकुलर इस्युमा, कुनै कर्जाको बारेमा, कुनै कारोबारमा पर्टिकुलर इस्युमा चाहिँ अनुसन्धानकारी निकायहरूमा गरेको हुजुरीको कारणले अनुसन्धान गर्दाखेरि देखिने कुराहरूलाई नेपाल राष्ट्र ब्याङ्कको निरीक्षण तथा सुपरिवेक्षणसँग लिएर गाँसेर हेर्न हुँदैन। किनभने नेपाल राष्ट्र ब्याङ्कले गरिने निरीक्षण भनेको एउटा भनौँ न समग्रतामा एउटा स्याम्पल बेसिसमा गरिएका निरीक्षणहरू हुन्छन्, त्यसको स्वास्थ्यको आधारमा गरिने निरीक्षणहरू हुन्छन्। तर पर्टिकुलर घटनामा गरेर थप अनुसन्धान गरिने कुराहरूले ती अलिक फरक खालका हुन्छन्। त्यसमा डिप डाइभ गरिन्छ, त्यसमा गहन विश्लेषण गरिन्छ, अनुसन्धानका विभिन्न पद्धतिहरू अवलम्बन गरेर गर्ने गरिन्छ। त्यसो भएर निरीक्षण र अनुसन्धानलाई एकै ठाउँमा राखेर हेर्न मिल्दैन। तथापि कुनै एउटा पर्टिकुलर घटनाले ब्याङ्कका वित्तीय संस्थाहरूको समग्र अवस्थालाई चाहिँ प्रतिबिम्बित पनि गर्दैन। कुनै एउटा केसलाई, कुनै एउटा कर्जा फाइललाई भएका कुराहरूलाई लिएर समग्र ब्याङ्कको स्वास्थ्य नै चाहिँ खराब छ भनेर भन्न पनि हुँदैन। त्यसले चाहिँ गर्दा हामी अहिले के मात्र भन्न चाहन्छौँ भने, नेपालका ब्याङ्कका वित्तीय संस्थाहरू कर्जा प्रवाह गर्नको लागि सक्षम छन्, उनीहरू चाहिँ जनताले निक्षेप राख्नको लागि सक्षम छन्, ढुक्कसँग निक्षेप राख्दा हुन्छ भन्ने बारेमा म यो सन्देश पनि यहाँ मार्फत दिन चाहन्छु।
अब अहिले यहाँले पनि उल्लेख गर्नुभयो, ब्याङ्क तथा वित्तीय संस्था चाहिँ कर्जा प्रवाह गर्न सक्षम छन्, लगानी योग्य रकम ब्याङ्क तथा वित्तीय संस्थामा रहेको छ, मौजदात रहेको छ। तथापि अब यसमा कर्जाको माग जति बढ्न पर्ने हो त्यो चाहिँ बढ्न सकिरहेको अवस्था छैन। अब विभिन्न नियमहरूले कर्जाको माग बढ़ाउने प्रयास राष्ट्र ब्याङ्कले गरिरहेको छ, ब्याज दर घटाउनेदेखि लिएर अन्य प्रावधानहरूको समीक्षा, नीतिगत सुधारदेखि लिएर जसरी खुकुलो नीति राष्ट्र ब्याङ्कले लिएको छ, तथापि कर्जाको माग बढ्न सकेको छैन। अब यो एक्लो राष्ट्र ब्याङ्कको एक्लो प्रयासबाट पनि यो कर्जाको माग बढ्न सक्ने अवस्था आउँदैन, तथापि केही नीतिगत नियममा चाहिँ राष्ट्र ब्याङ्कको भूमिका हुन्छ। तथापि अहिलेको अवस्थामा चाहिँ कर्जाको माग बढाउने सन्दर्भमा चाहिँ कुन कुन पक्षको भूमिका महत्वपूर्ण देख्छ राष्ट्र ब्याङ्कले, कुन कुन पक्षको भूमिका आवश्यक छ त?
मैले अहिले पछिल्लो समयमा हामीले लिएका कुराहरू, जस्तो अब चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गर्ने बेलामा पनि हामीले साना कर्जाहरूतर्फ जोड दियौँ, होइन, जस्तो अब ब्याङ्क र वित्तीय संस्थाहरूमा साना रेडियोहरू, जसलाई हामीले एनएसएमई भन्छौँ, साना साना मझौला रेडियोहरूको पहुँच अलिक बाक्लो बनाउनको लागि हामीले के भन्यौँ भने त्यस्ता ब्याङ्क, त्यस्ता रेडियोहरू जसले राम्रो पहुँच पुर्याउन सक्दैनन् तिनीहरूलाई भित्र मूल्याङ्कनकर्ताबाट अनिवार्य रूपमा मूल्याङ्कन गराउने व्यवस्था नगरी ब्याङ्कै कर्मचारीहरूले भित्र मूल्याङ्कन गराएर कृषि कर्जाहरू चाहिँ उपलब्ध गराउन, 10 लाखसम्मको कृषि कर्जा उपलब्ध गराउनको लागि सक्नेछन् भन्ने व्यक्त गर्यौँ। यसको यसको आशय के थियो भने साना ऋणीहरू, साना कर्जाहरूको पहुँच बाक्लो होस् भन्ने हिसाबले हामीले यसो गरिएको चाहिँ थियो। दोस्रोमा अहिले हालसालै आएर हामीले ओडी नेटवर्क कर्जाहरू, जसमा हामीले जुनसुकै प्रयोजनको लागि पनि खर्च गरिने कर्जाको रूपमा हेरिन्छ, त्यसमा कुनै पर्टिकुलर योजना, पर्टिकुलर चाहिँ कार्यक्रम परियोजना निर्माण गरेर नभइकन एउटा एउटा ऋणीले आफूलाई देखेका अपर्च्युनिटीहरूलाई क्यास गर्नको लागि अथवा लगानी गर्नको लागि उसले जुनसुकै परियोजनामा जुनसुकै काम गर्नको लागि पनि कर्जा प्रवाह गर्न सकिने गरेर हामीले कोडी नेत्रको कर्जालाई होइन त्यसलाई हामीले 50 लाखको सीमाबाट वृद्धि गरेर 1 करोड पुर्याएका छौँ। यसको अपेक्षा भनेको अब यसले एउटा ऋणीले आफूलाई आफूलाई चाहिँ चित्तबुद्ध खालको आफूलाई चाहिँ लगानी गर्न खालका लाभप्रद योजनामा चाहिँ लगानी गर्न सकोस्, उसको पहुँच हुन सकोस् भनेर कर्जा पनि वृद्धि होस् भनेर हामीले चाहिँ यसो गरिएको हो। तेस्रोमा हामीले लघु वित्त मार्फत, जसमा लघु वित्तमा हामीले एउटा खालको समस्या आइसकेपछि त्यसमा केही कडाइका चाहिँ कामहरू गरेका चाहिँ थियौँ कि लघु वित्तबाट ऋण लिँदाखेरिमा जुन साबिकमा 15 लाखसम्मको कर्जाहरू हामीले दिन पाउने व्यवस्था चाहिँ गरेका चाहिँ थियौँ त्यसलाई घटाएर 7 लाखमा झरेका चाहिँ थियौँ। दुईवटा संस्थाभन्दा बढीबाट एउटा कुनै एउटा ऋणीले कर्जा लिन नपाउने व्यवस्था गरेका चाहिँ थियौँ। त्यस्तो लघु वित्तबाट लिने ऋणीहरूको पनि ठुलो पछि आएर सचिएर उहाँहरूले के भन्नुभयो भने साना कर्जाहरू चाहिँ लिनको लागि हामीलाई वाणिज्य ब्याङ्कसम्म जाँदाखेरिमा हामीलाई असुविधा भयो, हाम्रो पहुँच पुगेन भन्ने खालको कुराहरू भइसकेपछि हामी त्यस्तो कर्जाहरूलाई पनि ब्याङ्क लघु वित्त मार्फत 15 लाखसम्म चाहिँ कर्जा प्रवाह गर्न सक्ने गरी जुन साबिकमा 7 लाख थियो त्यसलाई वृद्धि गर्नको लागि हामीले त्यो कामहरू गरेका चाहिँ छौँ। यसरी हेर्दाखेरिमा त्यो एमएसएमई क्षेत्रमा हामीले अब मध्यपाडी लोकमार्ग, यो हाम्रो हुलाकी मार्ग वरिपरिका क्षेत्रमा आर्थिक गतिविधिहरूलाई चाहिँ बढावा दिनको लागि हामीले त्यो क्षेत्रमा कुनै त्यस्ता स्तरीय होटलहरू अथवा त्यस्ता कुनै यो पर्यटकहरूलाई पनि लक्षित गरेर अथवा अलि अलि स्ट्यान्डर्ड टाइपका होटल रेस्टुरेन्टहरू चाहिँ खोल्ने हो भने त्यस्तो बेलामा चाहिँ प्रवाह गरिने कर्जाहरूको सीमा वृद्धि गरेर 3 करोड पुर्याएका चाहिँ छौँ। लगायत यस्ता यही नीतिगत लचकताहरू अप्नाएर कर्जा वृद्धि होस् भनेर हामी यतावर्तीबाट अहिले मैले भनेका तिनवटा पक्षहरू, कर्जाको ब्याज दर घट्दै गर्दा पनि ब्याङ्क र वित्तीय संस्थासँग तरलता बढ्दै गर्दा र ब्याङ्क र वित्तीय संस्थाहरूको सक्षम अवस्था योग्य भइरहँदा भइरहँदा पनि हामीले कर्जाका नीतिगत व्यवस्थाहरू यसरी गरेका चाहिँ छौँ। अब हाम्रो अपेक्षा के छ भने नजिकै गरेको चाहिँ चुनाव सम्पन्न हुने चाहिँ छ, त्यसले चाहिँ एउटा स्थिर सरकार चाहिँ हामीले प्राप्त गर्ने चाहिँ छौँ, त्यसले हाम्रा लगानीका लागि चाहिँ एउटा एउटा कन्ड्युसिभ इन्भाइरोमेन्ट चाहिँ बनाउने चाहिँ छ, हामी त्यो पक्षलाई त्यो होपमा पनि छौँ, त्यसले एउटा नीतिगत स्थिरता ल्याउने चाहिँ छ, मुलुकमा शान्ति सुरक्षा कायम गर्ने चाहिँ छ, लगानीकर्ताहरूलाई कुनै खालका सरकारको पक्षबाट हेर्दाखेरिमा, वित्त नीतिको पक्षबाट हेर्दाखेरिमा पनि केही छोट दिन आवश्यक छ भने त्यो सरकारले अथवा अहिलेको सरकारले पनि यस्ता कुराहरूलाई गर्दै जाने चाहिँ छ र त्यो खालको इन्भाइरोमेन्ट भइसकेपछि हामी कर्जाको माग बढ्ने चाहिँ छ र यसले चाहिँ आर्थिक वृद्धिमा सहयोग पुर्याउने चाहिँ छ र अपेक्षा गर्न सकिन्छ।
अब गभर्नर साहबले पनि मध्यपाडी लोकमार्ग, हुलाकी राजमार्ग वरपरका क्षेत्रहरूमा चाहिँ त्यहाँको आर्थिक गतिविधि चाहिँ चलायमान बनाउनका लागि राष्ट्र ब्याङ्कले नीति लिएको उल्लेख गर्नुभएको छ, यहाँले पनि त्यो क्षेत्रमा चाहिँ कर्जा बढाउन जरुरी छ जसले चाहिँ त्यहाँका भनौँ न लगानीकर्ता उद्यमीहरूलाई चाहिँ बढी भन्दा बढी फाइदा भएर त्यहाँको आर्थिक गतिविधि बढ़ोस् भन्ने चाहना छँदैछ। अब अर्कोतर्फ लघु वित्तले कर्जा दिन पाउने सीमा 7 लाखबाट फेरि 15 लाख रूपियाँ पुर्याइएको छ, यसले पनि केही हदसम्म साना ऋणीहरूलाई आकर्षित गर्नेछ। तर जसरी साना ऋणीहरूले चाहिँ ब्याङ्क तथा वित्तीय संस्थामा कर्जा लिएर उनीहरूले केही न केही गरेर त्यसबाट चाहिँ आय आर्जन गर्ने माध्यम र त्यसबाट फाइदा लिने जुन वातावरण बनाउने बन्ला भन्ने उद्देश्य राष्ट्र राष्ट्र ब्याङ्कको छ, ब्याङ्क तथा वित्तीय संस्थाको छ, तथापि साना ऋणीहरूले चाहिँ कर्जा लिन चाहिँ अलिकति डराउने अवस्था पनि छ। सकेसम्म आफैसँग भएको रकम चाहिँ चलाउने, सकेसम्म चाहिँ ब्याङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिन नपरोस् भन्ने मानसिकतामा साना ऋणीहरू छन्। अब उनीहरूलाई चाहिँ यो प्रभावमा ब्याङ्किङ यो प्रभावमा ब्याङ्क तथा वित्तीय संस्थाको जुन सहयोग जसरी हुनु लिन सक्ने अवस्था छ, त्यो लिने वातावरण बनाउन कसरी सकिएला, यसमा चाहिँ ब्याङ्क तथा वित्तीय संस्थाहरूको भूमिका कस्तो हुनु पर्ला?
यो एकदमै सान्दर्भिक प्रश्न सोध्नु भएको चाहिँ छ, किनभने कुनै पनि मुलुकको रूपान्तरण हुनको लागि त्यो देशको साना कर्जा प्रयोग गर्नेहरू अथवा सानो क्षेत्र जसलाई एनएसएमई पनि भन्ने गर्छौँ, मझौला क्षेत्र, साना उद्योग लगायत क्षेत्रहरूको विकास हुन आवश्यक चाहिँ छ। त्यसको विकास नभइकन ठुला ठुला उद्योगहरू खोलेर मात्रै देशको आर्थिक विकास सम्भव छैन। त्यो हिसाबले हामीले यतातिर धेरै नै जोड दिइरहेका चाहिँ छौँ कि ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई आफ्नो कुल कर्जाको 15% त्यो एमएसएमई क्षेत्रमा कर्जा प्रवाह गर्नैपर्छ भनेर हाम्रो चाहिँ व्यवस्था चाहिँ छ। त्यसलाई हामीले 2085 साल असार मसान्तसम्ममा ब्याङ्क तथा वित्तीय संस्थाहरूले आफूले प्रवाह गर्ने कर्जाको 15% अहिले मैले भने जस्तै लघु मझौला तथा साना उद्योगहरूमा क्षेत्रमा चाहिँ कर्जा प्रवाह गर्नुपर्ने भन्ने छ। यसले यसको आशय के हो भने यो मझौला क्षेत्रको विकासमा कर्जाको पहुँच पुगोस् होस् भन्ने हाम्रो मनसाय हो पहिलो कुरा। दोस्रो कुरा चाहिँ छ अब वित्तीय संस्थाको पहुँचको कुरा चाहिँ छ। अब कर्जा प्रवाह गर्ने नीति मात्रै बनाएर भएन, त्यो दिने चाहिँ निकायहरू पनि हुनु पर्यो, ब्याङ्क तथा वित्तीय संस्थाको पहुँच पनि पुर्याउनु पर्यो भनेर हामीले अहिले चाहिँ 753 वटै स्थानीय तहमा वाणिज्य ब्याङ्कको कम्तीमा पनि एउटा शाखा अब हामीले पुर्याइसकेका चाहिँ छौँ। अघिल्लो यही 2081 साल माघमा हामीले 753 चाहिँ ब्रान्च यो बझाङको साइपाल गाउँपालिकामा खोलेर हामीले के चाहिँ घोषणा गऱ्यौँ भने वाणिज्य ब्याङ्कहरू 753 स्थानीय तहमा पुगे भनेर हामीले चाहिँ घोषणा गऱ्यौँ। त्यसै गरी हामीले वाणिज्य ब्याङ्कको मात्रै होइन साना साना चाहिँ ऋणीहरूको लागि एउटा छुट्टै प्लेटफर्म बनाइदिनुपर्छ, उनीहरूलाई वाणिज्य ब्याङ्कसँग आउने पनि हिचकिचाहरू हुनसक्छ भनेर हामीले माइक्रो फाइनेन्स संस्थाहरूको पहुँच पनि वृद्धि गरेका चाहिन्छौँ। माइक्रो फाइनेन्स लघु वित्तीय संस्थाहरू मार्फत मुलुकका सबैजसो जिल्लाहरूमा सबै जिल्लामा एउटा पहुँच पुर्याउने कामहरू गरेका चाहिन्छौँ। त्यो सँगसँगै विकास ब्याङ्क र यो वित्त कम्पनीहरूको पहुँच पनि सँगसँगै गएको चाहिन्छ। यो नीतिगत अवस्थाले गर्दाखेरिमा यो पहुँचको अवस्थाले गर्दाखेरिमा संस्थाहरूलाई यो ऋणीहरूलाई सजिलै ऋण प्राप्त होस् भन्ने हिसाबले विभिन्न खालका उपकरणहरू मार्फत पनि त्यो कामहरू गरिएको चाहिँ छ। यो त रह्यो पहुँचको कुरा, तर पहुँचले मात्रै ऋणीहरू ब्याङ्कसम्म नपुग्न सक्छन्, त्यसको लागि इन्क्लुजनका अथवा फाइनेन्सियल समावेशितका अरू पक्षहरू हुन्छन्। त्यसको लागि हामीले वित्तीय चेतना पनि अभिवृद्धि गर्नुपर्छ। जस्तो यहाँले भन्नुभयो मान्छेलाई चाहिँ कर्जा चाहियो भने ऊ त पहिला सुरुमै चाहिँ गाउँको साहुमाजन कहाँ चाहिँ जाने सोध्ने जुन सहजताको कुराहरू पनि छ, त्यसमा ठुलो स्तरको ब्याज दर अनि लगायतका अन्य कुराहरू एनामोलिजहरू हुनसक्ने अन्य घटनाहरू हुनसक्ने कुराहरू चाहिँ छन्। त्यो कुरालाई भन्दा ब्याङ्कसँग कारोबार गर्दा सुरक्षित भइन्छ, एउटा निश्चित दरमा चाहिँ ब्याज दर तिरै पुग्छ, तर नियमित हुनुपर्छ, किनभने ब्याङ्कसँग कर्जा कारोबार गर्नु भनेको नियमित तरिकाले कारोबार गर्नुको लागि उसलाई पाठ सिकाउनु पनि हो, किनभने बेलैमै चाहिँ किस्ता तिर्नुपर्छ, कर्जा जे प्रयोजनको लागि लगिएको त्यही प्रयोजनमा खर्च गर्नुपर्छ। यदि फर्म कम्पनी खोलेर चाहिँ कर्जा लिएको हो भने त्यस्ता फर्म कम्पनीहरूको चाहिँ बेलामा अडिट गराउनुपर्छ, त्यस्ता फर्म कम्पनीहरूको चाहिँ नियमअनुसारको ट्याक्स सरकारलाई तिर्नुपर्छ लगायतका कुराहरू भएर उसलाई एउटा अनुशासनमा रहन पनि ब्याङ्क तथा वित्तीय संस्थाहरूले सिकाउँछन्। त्यस्तै बेलामा कुनै त्यो परियोजनाको बिमा गर्नुपर्ने भने बेलैमा बिमा पनि गर्नुपर्छ, यदि बिमा गरिएन भने त्यो पछि दुर्घटना पर्यो भने त्यसको क्षतिपूर्ति हुन सक्दैन भने यी यावत कुराहरू सिकाउने काम, इन्क्लुजनका कामहरू, समावेशितका अरू कुराहरू हुन्छन्, वित्तीय सचेतनाका कार्यक्रमहरू हामीले लिएर आइरहेका हुन्छौँ। त्यसले गर्दा के हुन्छ भने एउटातिर हामीले पहुँच अभिवृद्धि गऱ्यौँ, अर्कोतिर हामीले दोस्रोमा नीतिगत लचकता अप्नायौँ, तेस्रो हामीले चाहिँ ब्याङ्कसँगै कारोबार गर्नुहोस् भनेर हामीले चाहिँ त्यो सचेतना ल्याउने कामहरू सँगसँगै गरेका चाहिँ छौँ। अब मलाई जस्तो लाग्छ यसको यो सँगसँगै मेरो अपेक्षा के छ भने अब यसले यो त भयो मौद्रिक नीतिबाट एउटा मौद्रिक अधिकारीले गर्ने कामहरूको मैले कुरा गरेँ। अब म यसमा के जोड्न चाहन्छु यहाँहरू मार्फत म के अनुरोध पनि गर्न चाहन्छु भने यसमा अहिले स्थानीय सरकारहरू चाहिँ छन्, प्रदेश सरकार चाहिँ छन्, केन्द्र सरकार छँदैछ, यो यो अवस्थामा यो राष्ट्र ब्याङ्कले ल्याएका यी कुराहरूलाई स्थानीय स्तरमा अथवा स्थानीय सरकारहरूले कसरी यसमा चाहिँ आफ्ना ऋणीहरूलाई, आफ्ना किसानहरूलाई, आफ्ना जनताहरूलाई कसरी आबद्ध गर्ने, कसरी त्यहाँ चाहिँ त्यो पहुँचमा पुर्याउने, नेपाल राष्ट्र ब्याङ्कबाट ल्याइएका सहुलियतपूर्ण कर्जाहरू, कृषि कर्जाहरू, अहिले मैले भने जस्तै साना लघु उद्यम सम्बन्धी कर्जाहरूसँग आफ्ना ऋणीहरू, आफ्ना जनताहरूलाई, साँच्चै भन्यो भने आफ्ना भोटरहरूलाई कसरी त्यहाँ चाहिँ पुर्याउने, त्यहाँ जोड दिने भन्ने बारेमा स्थानीय सरकार चाहिँ त्यसमा कटिबद्ध हुन आवश्यक छ। त्यो सँगसँगै एउटा भनौँ न किसानले उत्पादन गरिसकेपछि त्यो उत्पादनलाई बजारीकरण गर्न, त्यो उत्पादनलाई कुनै अब अर्को अर्को समय एउटा एउटा सिजनमा उत्पादन हुने, अर्को सिजनमा त्यसको माग हुने हो भने त्यसलाई स्टोरेज गर्न, त्यो अनि त्यस्तै लगायतको अरू इको सिस्टम भन्छ नि हामी यसो उत्पादनको एउटा लगायत बजारीकरणको एउटा इको सिस्टम तयार गर्ने काममा पनि स्थानीय सरकार, प्रदेश सरकारहरूले चाहिँ काम गरिदिनुपर्छ। र किसानको काम भनेको उत्पादन मात्रै गर्ने हो, त्यो उत्पादन मात्रै गरेर त्यसमा उत्पादनमा एउटा डाइभर्सिटी ल्याओस्, उत्पादनमा एउटा स्किलफुल्ली काम गरोस् भनेर भन्ने हो। तर त्यसपछिको वितरण गर्ने कामहरू, स्टोरेज गर्ने कामहरू लगायतका यदि कुनै क्षति भयो भने त्यो क्षतिपूर्ति गरिदिने अथवा एउटा एउटा खालको उत्पादन भइसकेपछि बिक्री हुनसक्ने खालको एउटा ग्यारेन्टीका कुराहरू चाहिँ गरिदिने कामहरू भनेको राज्य तहबाट, सरकार तहबाट हुनुपर्छ। त्यसो गर्न सकियो भने मेरो विचारमा हामीले मौद्रिक नीतिबाट त गरेका
अब यसैमा जोडौं वित्तीय साक्षरताको विषय पनि। पछिल्लो समय इन्टरनेटमा आधारित ब्याङ्किङ सेवाले सहज त भएको छ, तथापि यसमा सबैको पहुँच पुग्न सकिरहेको छैन। यो सन्दर्भमा अब वित्तीय साक्षरतामा नेपाल राष्ट्र ब्याङ्कले कसरी काम गरिरहेको छ छोटकरीमा?
वित्तीय साक्षरतामा हामी एक प्रकारले हामी आफै पनि वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरू लिएर जान्छौं। पहिलो कुरा दोस्रो कुरा हामी हाम्रा विभिन्न सामाजिक सञ्जालहरू अथवा हाम्रा कार्यक्रमहरू मार्फतको गर्ने भइहाल्यौँ। दोस्रोमा हामीले ब्याङ्कका वित्तीय संस्थाहरू इजाजत प्राप्त, नेपाल राष्ट्र ब्याङ्कबाट लाइसेन्स प्राप्त गरेका वाणिज्य ब्याङ्क विकास वित्त कम्पनीहरू हामीसँग चाहिँ पिएसओ पिएसपी चाहिँ पनि छन्। ती संस्थाहरू मार्फत हामीले यस्ता कार्यक्रमहरूलाई चाहिँ गर्न भनेका चाहिँ छौँ। यी कार्यक्रमहरू मार्फत हामीले लिइहाल्छौँ पहिलो कुरा। दोस्रो कुरा चाहिँ हामीले अहिले भर्खरै वित्तीय साक्षरतालाई अभिवृद्धि गर्नलाई यो पाठ्य पुस्तक यो चार क्लासदेखि कक्षादेखि बाह्र कक्षासम्मका पाठ्य पुस्तकहरूमा पनि त्यो तहगत हिसाबले वित्तीय साक्षरताको कार्यक्रमहरू जाओस् भनेर हामीले पाठ्यक्रम विकास केन्द्र शिक्षा मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रसँग समन्वय गरेर कक्षा चारदेखि कक्षा बाह्रसम्मका सामाजिक शिक्षामा वित्तीय साक्षरता सम्बन्धी चाहिँ एउटा च्याप्टर थप्ने भएका चाहिँ छौँ, त्यो भित्र राख्ने भएका चाहिँ छौँ, जसले एउटा ग्रासरुट लेभलदेखि भन विद्यालय तहबाट नै वित्तीय साक्षरता पैसा भनेको के हो, कर्जा भनेको के हो, बिमा भनेको के हो, हामी कसरी त्यसरी सुरक्षित चाहिँ पैसा सुरक्षा कसरी गर्न सक्छौँ, कर्जा लिएपछि के गर्नुपर्छ, अनि विद्युतीय उपकरणहरू कसरी प्रयोग गर्ने लगायतका कुराहरू चाहिँ हामी त्यहाँ चाहिँ शिक्षा दिन खोजिरहेका चाहिँ छौँ, साक्षरता त्यहाँबाट वृद्धि गर्न खोजिरहेका चाहिँ छौँ। एउटा विद्यार्थीलाई साक्षर बनाइयो भने उसले आफ्ना अभिभावकहरूलाई पनि साक्षर बनाउन सक्छ भन्ने बारेमा पनि हामी त्यतापट्टि गरेका चाहिँ छौँ दोस्रो कुरा। तेस्रो कुरा भनेको चाहिँ हामीले अहिले पछिल्लो समयमा आइरहेका यो डिजिटल एडप्सन अथवा विद्युतीय भुक्तानीको उपकरणहरूको बढ्दो प्रयोग भइरहेका चाहिँ छ, हामी त्यसमालाई पनि वृद्धिका कामहरू पनि गरिरहेका चाहिँ छौँ। तर त्यो सँगसँगै विद्युतीय भुक्तानीमा विद्युतीय साक्षरता पनि आवश्यक चाहिन्छ भनेर हामीले साइबर सेक्युरिटीका कुराहरूलाई अथवा विद्युतीय भुक्तानीमा अप्नाउनु पर्ने सावधानीका कुराहरूलाई हामीले चाहिँ प्रचार प्रसार गर्ने शिक्षा त्यस मार्फत विभिन्न माध्यमबाट दिनसँगै साक्षरताको कार्यक्रमहरू ल्याउने यस्ता कामहरू पनि गरिरहेका चाहिन्छौँ। त्यो सँगसँगै यो साइबर सेक्युरिटीसँग सम्बन्धित कुरालाई लिएर नेपाल सरकारका अन्य अनुसन्धानकारी निकायहरूलाई पनि हाम्रो समन्वय गरेर ती कामहरूमा कसैले चाहिँ यो यहाँ विद्युतीय भुक्तानीमा अपचलन गर्न सक्ने अथवा ठगी गर्ने फ्रड गर्ने अथवा हाम्रा चाहिँ डिभाइसहरू अथवा हाम्रा उपकरणहरूमा ह्याक गर्ने यस्ता कामहरू गर्ने प्रवृत्तिलाई रोक्नको लागि पनि हामी त्यस्ता निकायसँगै बसेर अथवा चाहिँ सङ्कलनको माध्यमबाट कामहरू अगाडि रोक्नको लागि कामहरू गरिरहेका छैछौँ। त्यसरी हेर्दाखेरिमा हामीले वित्तीय साक्षरता, वित्तीय शिक्षा, विद्युतीय भुक्तानी लगायतका कामहरूमा सजगता अप्नाउन र सँगसँगै प्रचार प्रसार कामहरू पनि सँगसँगै ल्याएका छौँ।
हुन्छ त प्रवक्ताज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो। यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दैथ्यौं नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता एवं कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलसँग। विशेष गरी सोमबार र नेपाल राष्ट्र ब्याङ्कले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। यो समीक्षाले उठाएका विषयसँगै पछिल्लो समय ब्याङ्क तथा वित्तीय संस्थाको पछिल्लो अवस्था लगायतका सन्दर्भमा केन्द्रित रहेर हामीले कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी राजु थापालाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।